ये रेडियो तेहरान है, इस्लामी गणराज्य ईरान की आवाज।
रेडियो तेहरान के सभी श्रोता मित्रों की सेवा में जहरा जैदी और साथियों का सलाम पहुंचे। श्रोताओं, आज भी अपने कार्यक्रम का आरंभ हम कुरान मजीद की पवित्र आयतों की तिलावत और उनके अनुवाद से करेंगे। आज आप सूरह आला की आयत क्रमांक 1 से 17 तक की तिलावत और उसका अनुवाद सुनेंगे। कारी हैं स्वर्गीय मोहम्मद सिद्दीक मिनशावी।
بسم الله الرحمن الرحيم سبح اسم ربك الأعلى الذي خلق فسوى والذي قدر فهدى والذي أخرج المرعى سنقرئك فلا تنسى إلا ما شاء الله إنه يعلم الجهر وما يخفى ونيسرك لليسرى فذكر إن نفعت الذكرى سيذكر من يخشى ويتجنبها الأشقى الذي يصلى قد أفلح من تزكى وذكر اسم ربه فصلى بل تؤثرون الحياة الدنيا والآخرة خير
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہی پیغمبر اپنے سروچ پالنہار کے نام کا گنگان کیجئے، جس نے پیدا کیا پھر ٹھیک ٹھاک کیا، جس نے بھاگی نردھارت کیا پھر مارگ دکھایا، جس نے ونسپتی اگائی پھر اسے سوکھا اور کالا بنا دیا، پھر ہم آپ کو شیگر ہی اس پرکار قرآن پڑھائیں گے کہ پھر آپ بھولیں گے نہیں، سوائے یہ کہ ایشور ہی یہ چاہے کہ نسندیہ وہ ہر سپشٹ اور چھپی بات کو جانتا ہے، اور ہم آپ کو ہر بھلے کاری کے لیے تیار کر دیں گے، اتہ نصیحت کیجئے، یدی نصیحت لاپ پرد ہو، اور شیگر ہی ایشور سے ڈرنے والا ویکتی نصیحت حاصل کر لے گا، کنتو اتین درباگ والا اس سے کترائے گا، وہی جو بڑی آگ میں گر پڑے گا، پھر وہ اس میں نہ تو مرے گا نہ ہی جیے گا۔ نشچت روپ سے جس نے اپنے آپ کو پوتر بنا لیا وہ سفل ہو گیا، اور جس نے اپنے پالنہار کے نام کا اسمرن کیا پھر نماز ادا کی۔ نہیں، بلکہ تم تو سانسارک جیون کو پراتھمکتا دیتے ہو، جبکہ پرلوک ادھک اتم اور شیش رہنے والا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، آپ کا سبھا میں سواگت ہے۔ آج سوموار ہے، مارچ کی 14، شابان کی 11 اور اسفند ماہ کی 23 تاریخ۔ کارکرموں کی روپ ریکھا آپ نوٹ کر سکتے ہیں۔ پہلے ہم آپ کو وگت کی ہی بھانتی وشو سماچار سنائیں گے۔ وشو سماچاروں کے بعد راجنیتک چرچا کا دینک کارکرم آپ سنیں گے۔ راجنیتک چرچا کے دینک کارکرم کے اپرانت وشیش کارکرم پیش کیا جائے گا، اور اس سبھا کا انتم کارکرم ہوگا وشو درپن۔ تو یہ تھی یہ روپ ریکھا۔ اب کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ پہلے آج کے پرمکھ سماچاروں کا سارانش۔ سعودی عرب میں ساموہک پھانسی پر ایران نے کڑی آلوچنا کی ہے۔ ایران کا کہنا ہے کہ اربیل میں حملہ عراق کی سمپربھوتا کے ورودھ نہیں ہے۔ امریکہ نے کہا ہے کہ یوکرین یدھ میں روس کی سہایتا کرنے پر چین کو گمبھیر نتیجے بھگتنے ہوں گے۔ کانگریس نے اپنے نیتت میں فی الحال کسی بدلاؤ نہ ہونے کی بات کہی ہے۔ اور اب آپ وستار سے قائم رضوی سے وشو سماچار سنیے۔ ایران نے سعودی عرب میں ایک ساتھ 80 سے زیادہ لوگوں کی موت کی سزا دیے جانے کی کڑی نندہ کی ہے۔ ایران نے اسے انتراشٹری قانونوں کا الگھن اور امانوی کرتیہ بتایا ہے۔ شنیوار کو سعودی عرب نے 81 لوگوں کو پھانسی دے دی تھی، جن میں سے اکثر کا اپرادھ آلے سعود شاسن کی نیتیوں کی آلوچنا کرنا یا سرکار ورودھی پردرشنوں میں بھاگ لینا بتایا گیا ہے۔ جن لوگوں کو پھانسی دی گئی ہے ان میں سے 41 کا سمبندھ شیعہ سمودائے سے تھا۔ اس میں ایک سیریائی اور 7 یمنی ناگرک بھی شامل تھے۔ خطیب زادے نے سعودی شاسن دوارا اپنی جنتا کے دمن کی نندا کرتے ہوئے کہا کہ یہ امانوی کرتیہ بنیادی ادھیکاروں اور انتراشٹری قانونوں کا کھلا الگھن ہے۔ سعودی عرب کی پاشوک کاروائیوں کے ورودھ قم میں ویاپک پردرشن کیے گئے۔ ایران کے دھارمک نگر قم میں سعودی عرب کی جگھنیہ کاروائی کے ورودھ پردرشن ہوئے ہیں۔ قم میں دھرم گروؤں اور دھارمک شکشا پراپت کرنے والے چھاتروں نے سعودی عرب میں نرادھار آروپ لگا کر لوگوں کو دی گئی پھانسی کے ورودھ میں ویاپک پردرشن کیے۔ قم شیکشنک سنستھان کے ودیشی معاملوں کے پربھاری سید مفید حسینی کوساری نے کہا کہ سعودی شاسن نے کس اپرادھ کے آدھار پر نردوش لوگوں کا خون بہایا ہے۔ انہوں نے کہا کہ کتنے کھیت کی بات ہے کہ سعودی شاسن ان لوگوں کی شوک سبھائیں آیوجت کرنے کی بھی انومتی نہیں دے رہا ہے جن کو اکارن پھانسی دی گئی ہے۔ سید کو ساری نے کہا کہ سعودی شاسن کے ہاتھ نردوش لوگوں کے خون سے سنے ہوئے ہیں۔ سعودی شاسن ان لوگوں کا غم منانے کی اجازت نہیں دے رہا ہے جن کو हाल ही में फांसी दी है। सऊदी अरब के एक सक्रिय कार्यकर्ता का कहना है कि उनके देश की सरकार उन लोगों की शोक सभा मनाने की अनुमति नहीं दे रही है जिनके परिजनों को फांसी दी गई है। सऊदी अरब के गृह मंत्रालय ने मानवाधिकारों के हनन का आरोप लगाते हुए शनिवार को 81 लोगों को फांसी दे दी थी। शनिवार को जिन 81 लोगों को फांसी दी गई उनमें से 41 लोगों का संबंध सऊदी अरब के कतीफ क्षेत्र से है जो शिया बाहुल्य इलाका है। कतीफ में रहने वालों ने अपने परिजनों की शोक सभा मनाने की कोशिश की जिन्हें इस काम की अनुमति नहीं दी गई। ईरान का कहना है कि इराक के कुर्दिस्तान में इसराइल के जासूसी ठिकाने पर हमला इराक की संप्रभुता के विरुद्ध नहीं था। इराक में ईरान के राजदूत ने बताया है कि कुर्दिस्तान में इसराइल के जासूसी ठिकाने पर हमला किसी भी स्थिति में इराक की संप्रभुता के विरुद्ध नहीं था। ईरज मस्जिदी ने कहा कि इस्लामी गणतंत्र ईरान इराक की जनता, वहां की सरकार और उसकी संप्रभुता का सम्मान करता है। उन्होंने कहा कि अरबील में हमला इराक की संप्रभुता के उल्लंघन के लिए नहीं बल्कि मोसाद के जासूसी के अड्डे के विरुद्ध प्रतिक्रिया स्वरूप था। ईरान के राजदूत ने बताया कि इराक के कुर्दिस्तान क्षेत्र में इसराइलियों का एक ठिकाना है जहां से इस्लामी गणतंत्र ईरान की सुरक्षा के विरुद्ध कार्यवाहियां की जाती हैं। उनका कहना था कि हम अपनी रक्षा के मामले को अनदेखा नहीं कर सकते। ईरज मस्जिदी के अनुसार कई बार इराक के कुर्दिस्तान के अधिकारियों को बताया जा चुका था किंतु वहां पर स्थित मोसाद का अड्डा इस्लामी गणतंत्र ईरान के विरुद्ध कार्रवाइयां करता ही जा रहा था। अमेरिका ने इराकी कुर्दिस्तान के अरबील में इसराइल के जासूसी केंद्र पर ईरान के जवाबी कार्रवाई की निंदा की है। व्हाइट हाउस के राष्ट्रीय सुरक्षा सलाहकार ने रविवार को इसराइली ठिकानों पर ईरान की इस्लामी क्रांति फोर्स के मिसाइल हमले की निंदा की है। उन्होंने कहा है कि इस हमले के लक्ष्यों के बारे में अभी जानकारी जुटाई जा रही है। बयान में कहा गया है कि ज़ायोनी शासन के हालिया अपराधों के जवाब में IRGC ने सटीक मारक क्षमता वाले मिसाइलों से ज़ायोनी शासन के शैतानी और जासूसी केंद्रों को निशाना बनाया। इस हमले के बाद पश्चिम एशिया के कई देशों में युद्ध छिड़ने और बड़े पैमाने पर तबाही मचाने वाले अमरीका और उसके यूरोपीय सहयोगियों ने कड़ी प्रतिक्रियाएं जताई हैं। अमरीका ने कहा है कि चीन ने अगर रूस की मदद की तो उसे गंभीर परिणाम भुगतने पड़ेंगे। अमरीका ने चीन को धमकी दी है कि अगर उसने यूक्रेन युद्ध में रूस की मदद की और वाशिंगटन तथा उसके सहयोगी देशों द्वारा मास्को पर लगाए गए प्रतिबंधों का उल्लंघन किया तो उसे भी संगीन नतीजे भुगतने होंगे। व्हाइट हाउस में राष्ट्रीय सुरक्षा सलाहकार जैक सोलिवन ने सोमवार को रोम में चीन के शीर्ष राजनयिक से मुलाकात से पहले NBC को दिए गए इंटरव्यू में ये धमकी दी। उन्होंने कहा कि हमने न सिर्फ चीन बल्कि हर देश को यह स्पष्ट कर दिया है कि अगर उसने प्रतिबंधों से निपटने में रूस का साथ दिया तो उसे भी इसी तरह के गंभीर परिणामों के लिए तैयार रहना चाहिए। गौरतलब है कि रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने नेटो के विस्तार जैसे मुद्दों को लेकर 24 फरवरी को यूक्रेन पर हमला कर दिया था जिसके बाद अमरीका और उसके सहयोगी देशों ने मॉस्को के खिलाफ इतिहास के सबसे कड़े प्रतिबंधों का ऐलान किया था। अमरीका के विदेश उपमंत्री का कहना है कि रूस और यूक्रेन की वार्ता में प्रगति हो रही है। वेंडी शर्मन के अनुसार रूस पर हमारा दबाव और यूक्रेन को दी जाने वाली सहायता ने ऐसा माहौल बनाया जिसमें रूस ने गंभीरता दिखाई। अपने साक्षात्कार में अमरीका के विदेश उपमंत्री का कहना था कि यूक्रेन और रूस के बीच होने वाली वार्ता में प्रगति मॉस्को पर डाले गए अभूतपूर्व दबाव का परिणाम है। इसी के साथ उन्होंने रूसी राष्ट्रपति पर यह आरोप लगाया है कि वे यूक्रेन को तबाह कर रहे हैं। रूस और यूक्रेन के बीच युद्ध को लेकर अब तक 3 चरण की वार्ता बेलारूस में हो चुकी है। आज चौथे चरण की वार्ता होनी थी जिसके बारे में यूक्रेन के वार्ताकार ने कहा कि वार्ता आरंभ हो चुकी है। उन्होंने बताया कि संवाद थोड़ा कठिन है किंतु वार्ता जारी है। दोनों पक्षों ने वार्ता में प्रगति की बात कही है। भारत के 5 राज्यों में विधानसभा चुनाव में कांग्रेस की हार के बाद CWC की बैठक हुई, जिसमें फिलहाल गांधी परिवार के नेतृत्व पर ही विश्वास जताया गया। हालांकि बैठक से पहले कयास लगाए जा रहे थे कि इस बार कांग्रेस के नए अध्यक्ष का ऐलान हो सकता है और गांधी परिवार खुद को किनारे खींचकर किसी दूसरे नेता का नाम आगे बढ़ा सकता है, लेकिन कांग्रेस पार्टी ने पुष्टि कर दी है कि वो अभी सोनिया गांधी के नेतृत्व में ही आगे बढ़ेगी। कांग्रेस के वरिष्ठ नेता अधीर रंजन चौधरी ने जानकारी दी है कि कांग्रेस की अंतरिम अध्यक्ष सोनिया गांधी अपने परिवार के सदस्यों के साथ पार्टी के लिए बलिदान देने को तैयार थीं, लेकिन सभी कांग्रेसी नेताओं ने इसे अस्वीकार कर दिया। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। इराकी कुर्दिस्तान की क्षेत्रीय सरकार की आतंकवाद निरोधक इकाई ने एक बयान जारी करके कहा है कि रविवार की सुबह पूरब की ओर से 12 बैलिस्टिक मिसाइलों से हमला किया गया। इस हमले पर इसराइल और उसके समर्थकों की ओर से जो भी प्रतिक्रिया हो, लेकिन इससे ये साबित हो गया है कि ईरान अपनी सुरक्षा को लेकर गंभीर है। ऐसा नहीं है कि जब सब सो रहे थे तब सऊदी अरब ने 81 लोगों को मौत की सजा दे दी, बल्कि ऐसे समय में 81 सऊदी नागरिकों के सिर उनके धड़ से अलग कर दिए गए जब यूक्रेन में जारी युद्ध का शोर अपने चरम पर है। भारत के 5 राज्यों में होने वाले विधानसभा चुनाव में कांग्रेस पार्टी की करारी हार के बाद कल कांग्रेस पार्टी की बैठक हुई थी, जिसमें पार्टी के हारने के कारणों की समीक्षा की गई। सूत्रों के अनुसार सोनिया गांधी ने अपने बेटे राहुल गांधी और प्रियंका वाड्रा के इस्तीफे की पेशकश की थी, जिसे पार्टी के दूसरे नेताओं ने अस्वीकार कर दिया।
यह कांग्रेस पार्टी के लिए, कांग्रेस पार्टी की भलाई के लिए सब कुछ सैक्रिफाइस कर सकती है, अगर आपको ये लगे तो कोई हमें कोई परवाह नहीं।
इराकी कुर्दिस्तान की क्षेत्रीय सरकार की आतंकवाद निरोधक इकाई ने एक बयान जारी करके कहा है कि रविवार की सुबह पूरब की ओर से 12 बैलिस्टिक मिसाइलों से हमला किया गया। इस हमले पर इसराइल और उसके समर्थकों की ओर से जो भी प्रतिक्रिया हो, लेकिन इससे ये साबित हो गया है कि ईरान अपनी सुरक्षा को लेकर गंभीर है। समीक्षा पेश करें साथ ही सैयद मिसम अब्बास।
इराकी कुर्दिस्तान की एक क्षेत्रीय सरकार की आतंकवाद निरोधक इकाई ने एक बयान जारी करके कहा है कि रविवार की सुबह पूरब की ओर से 12 बैलिस्टिक मिसाइलों से हमला किया गया। रविवार को यह हमला ज़ायोनी शासन द्वारा दमिश्क पर किए गए हवाई हमले के जवाब में किया गया है, लेकिन इस हमले के लिए कुर्दिस्तान में इसराइल के जासूसी केंद्र का चयन इसलिए किया गया क्योंकि कुछ ही दिन पहले इसराइल ने इस केंद्र से ईरान के खिलाफ कार्रवाई की थी। सूत्रों का कहना है कि IRGC के मिसाइल हमले में इसराइल के 9 जासूसों की मौत हो गई है। इस हमले पर इसराइल और उसके समर्थकों की प्रतिक्रिया जो भी हो, लेकिन इससे ये साबित हो गया है कि ईरान अपनी सुरक्षा को लेकर गंभीर है और वो हर उस कदम का मुंहतोड़ जवाब देने के लिए प्रतिबद्ध है जो उसकी सुरक्षा को खतरे में डाल रहा होगा। इससे पहले भी ईरान ने अपनी इस नीति को साबित किया है। बगदाद में अमेरिका द्वारा ईरानी कमांडर जनरल सुलेमानी को शहीद करने के बाद ایران نے امریکی سینا چھاونی عین الاسد پر میزائلوں کی بارش کی تھی۔ دوسرے یہ کہ تازہ میزائل حملے میں صرف اسرائیلی جاسوسی ایجنسی موساد کے ٹھکانے کو نشانہ بنایا گیا ہے، اس کے علاوہ کسی بھی عراقی یا امریکی کیندر کو نشانہ نہیں بنایا گیا۔ اس لیے ایران کے دشمنوں دوارا اس حملے کو لے کر دشپرچار اور مانسک یدھ کا کوئی مطلب نہیں ہے۔ اس دشپرچار کا مقصد ایران اور عراق کے سمبندوں میں کڑواہٹ پیدا کرنا ہے۔ اس لیے کہا جا سکتا ہے کہ جو کرد اور عراقی ادھیکاری اسرائیلی ٹھکانے پر حملے کو لے کر آپتی جتا رہے ہیں، انہیں اس سے پہلے کردستان میں اسرائیلی جاسوسی ایجنسی اور اس کے ایجنٹوں کی ایران ویرودھی گتیویدھیوں پر دھیان دینا چاہیے تھا، جس کے بارے میں تہران نے کئی بار سچیت کیا تھا۔ اس کے علاوہ حالیہ ورشوں میں ایرانی دشمنوں نے عراق کی سیماؤں کو ایران کے ہتوں کو نقصان پہنچانے اور دیش کی سرکشا کو خطرے میں ڈالنے کے لیے استعمال کیا ہے۔ امریکہ نے شہید سلیمانی کی ہتیا کے لیے عراقی سرزمین کو ہی استعمال کیا تھا، اس لیے ایران کی جوابی کارروائی کے بارے میں عراق کی سمپربھوتا کے الگھن کا ڈھنڈورا پیٹنا صرف ان کے دوہرے رویے کو درشاتا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کارکرم راجنیتک چرچا۔
ایسا نہیں ہے کہ جب سب سو رہے تھے تب سعودی عرب نے 81 لوگوں کو موت کی سزا دے دی، بلکہ ایسے سمے میں 81 سعودی ناگرکوں کے سر ان کے دھڑ سے الگ کر دیے گئے جب یوکرین میں جاری یدھ کا شور اپنے چرم پر ہے۔ سمیکھیا پیش کریں ساتھی روش سیدی۔
ایسا نہیں ہے کہ جب سب سو رہے تھے تب سعودی عرب نے 81 لوگوں کو موت کی سزا دی ہو، بلکہ ایسے سمے میں 81 لوگوں کے سر کو ان کے دھڑ سے الگ کر دیا گیا ہے جب یوکرین میں جاری یدھ کا شور اپنے چرم پر ہے۔ موت کی سزا پانے والے 41 لوگوں کا سمبندھ قطیف کے شیعہ سمودائے سے ہے۔ مرتیو ڈنڈ پانے والے لوگوں میں یمنی اور سیریائی ناگرک بھی شامل ہیں۔ سعودی عرب کے گرہ منترالے کا کہنا ہے کہ موت کی سزا پانے والے لوگوں کا سمبندھ آتنکوادی گٹوں سے تھا۔ وہیں جانکاروں کا ماننا ہے کہ جب بھی سعودی عرب آل سعود شاسن کے ورودھیوں کو پھانسی کی سزا دیتا ہے تو یہی دعویٰ کرتا ہے کہ موت کی سزا پانے والوں کا سمبندھ آتنکواد سے تھا۔ آل سعود شاسن ہمیشہ اپنے ورودھیوں کو موت کی سزا دیتے وقت کچھ ایسے لوگوں کو بھی مرتیو دنڈ دیتا ہے کہ جن کا سمبندھ آتنکوادی گٹوں اور اسمگلروں سے ہوتا ہے، اور پھر دنیا کو یہ دکھانے کا پریاس کرتا ہے کہ جن لوگوں کو موت کی سزا دی گئی ہے وہ سب دیش کی سرکشا کے لیے خطرہ تھے۔
دماء تراق بعد محق۔
بحرین کے مانو ادھیکار سنگٹھن کے پرمکھ باقر درویش کہتے ہیں کہ ایسے بے گناہ لوگوں کا خون بہایا گیا ہے کہ جن کو سعودی عرب کی کتھت عدالت میں اپنا پکش بھی رکھنے نہیں دیا گیا۔ آل سعود لگاتار مانو ادھیکار کے سدھانتوں کو اپنے پیروں تلے روند رہا ہے۔ جیسا کہ آپ جانتے ہیں کہ آل سعود نے سعودی عرب کے ورشٹھ شیعہ دھرم گرو آیت اللہ شیخ نمر کو 7 سال پہلے آل سعود شاسن کی اتیاچار پورن نیتیوں کا ورودھ کرنے پر کچھ اسمگلروں کے ساتھ انہیں بھی موت کی سزا دی تھی۔
نحن نقول لا غرابة ان تقوم السعودية بإعدام هذا العدد۔
یمن سرکار کے اپ سنچار منتری الیوسفی کہتے ہیں کہ میری نظر میں آل سعود دوارا یمنیوں اور غیر یمنیوں کو دی جانے والی موت کی سزا سعودی عرب کی پرانی نیتی ہے، اس نے پورے شیتر میں جاتی یدھ چھیڑ رکھا ہے۔ ایک ساتھ دی گئی موت کی سزا کے خلاف سعودی عرب سے بھی آواز اٹھ رہی ہے، لیکن پشچمی میڈیا نے ابھی تک اس پر کوئی پرتکریا نہیں دی ہے۔ غور طلب ہے کہ 2 سال پہلے بھی سعودی عرب میں 37 لوگوں کو ایک ساتھ مرتیو دنڈ دیا گیا تھا، جس میں 32 لوگوں کا سمبندھ شیعہ مسلمانوں سے تھا۔ ان پر بھی آل سعود شاسن کے لیے خطرے کا آروپ تھا. اس بار ایک ساتھ جتنی بڑی سنکھیا میں موت کی سزا دی گئی ہے یہ سعودی عرب میں ابھوتپور ہے. ٹیکہ کاروں کا ماننا ہے کہ سعودی عرب شاسن نے یوکرین اور روس کے بیچ جاری یدھ کی اور دنیا کا دھیان ہونے کا لابھ اٹھاتے ہوئے امریکہ اور اپنے ان سہیوگیوں کی مدد سے جنگ کے وقت کا درپیوگ کیا ہے.
دولت عربستان سعودی از قفلت رسانه های بین المللی.
پشمی ایشیا کے معاملوں کے جانکار سجاد علی زادے کہتے ہیں کہ سعودی عرب نے ایسے سمے میں اتنی بڑی سنکھیا میں لوگوں کو موت کی سزا دی ہے کہ جب دنیا کا پورا دھیان یوکرین اور روس کے بیچ جاری یدھ کی اور ہے. اس سمے دنیا بھر کے سنچار مادھیموں کی نظر یوکرین روس یدھ کی پل پل بدلتی استھتی پر ہے.
بھارت کے پانچ راجیوں میں ہونے والے ودھان سبھا چناؤ میں کانگریس پارٹی کی کراڑی ہار کے بعد کل کانگریس پارٹی کی بیٹھک ہوئی تھی جس میں پارٹی کے ہارنے کے کارڈوں کی سمیکشا کی گئی. سوتروں کے انوسار سونیا گاندھی نے اپنے بیٹے راہل گاندھی اور پرینکا واڈرا کے استعفے کی پیشکش کی تھی جسے پارٹی کے دوسرے نیتاؤں نے اسویکار کر دیا.
بھارت کے پانچ راجیوں کے ودھان سبھا چناؤ میں کراڑی ہار کے بعد کانگریس کی کل شام دلی مکھیالیہ میں سی ڈبلو سی کی بیٹھک ہوئی جس میں چناؤں میں پارٹی کے ہار کے کارنوں کی سمیکشا کی گئی. سوتروں کے انوسار چرچا کے دوران کانگریس ادھیکش سونیا گاندھی نے اپنے بھاشن میں راہل گاندھی اور پریانکا گاندھی واڈرا کے ساتھ استعفیٰ دینے کی پیشکش کی تھی. کانگریس سانسد راہل گاندھی پارٹی میں ابھی کسی ادھیکارک پد پر نہیں ہیں لیکن ایک شیرش نیتا کے روپ میں کاریرت ہیں. سونیا گاندھی نے کہا کہ پارٹی کے ہت میں جو بلیدان دینا ہوگا دیں گے. کانگریس کاری سمیتی کی بیٹھک میں اپستھت ورشٹھ کانگریسی نیتا ادھیر رنجن چودھری نے اس بات کی پشٹی کی کہ کانگریس کے انترم ادھیکش سونیا گاندھی نے کہا تھا کہ وہ اپنے پریوار کے سدسیوں راہل گاندھی اور پریانکا گاندھی واڈرا کے ساتھ پارٹی کے ہت میں اپنے پدوں کو چھوڑنے کے لیے تیار ہیں. انہوں نے کہا کہ کاری سمیتی کے سبھی سدسیوں نے اس پیشکش کو خارج کر دیا اور اگست ستمبر تک کانگریس ادھیکش کے چناؤ تک سونیا گاندھی سے اپنے پد پر بنے رہنے کو کہا.
کانگریس پارٹی کے لیے کانگریس پارٹی کی بھلائی کے لیے سب کچھ سیکریفائس کر سکتی ہے, اگر آپ کو یہ لگے تو ہمیں کوئی پرواہ نہیں.
کانگریس کے پروکتا رندیپ سرجوالا نے پترکاروں سے بات کرتے ہوئے کہا کہ اس بیٹھک میں نرنے لیا گیا کہ سنگٹھناتمک چناؤ ہونے تک پارٹی کے نیترتو میں پریورتن پر چرچا نہیں ہوگی. کانگریس کے ورشٹھ نیتا ملک ارجن کھڑگے نے کہا کہ ہم نے سونیا گاندھی سے کہہ دیا کہ حالیہ ودھان سبھا چناؤں میں پارٹی کی ہار کے لیے کیول وہ ہی نہیں بلکہ ہم سبھی ذمہ دار ہیں. کانگریس کاری سمیتی کی بیٹھک میں یہ فیصلہ بھی کیا گیا کہ سنسد کا بجٹ ستر سمپن ہونے کے تتکال بعد ایک چنتن شیور کا آیوجن کیا جائے گا جس میں آگے کی رننیتی طے کی جائے گی. شمشاد کاظمی, ریڈیو تہران, دلی.
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز. شروع ہماری سبھا کا انتیم کاریکرم ہوگا وشو درپن پر. اس سے پہلے حضرت علی اکبر علیہ السلام کے جنم دیوس کے شبھ اوسر پر پیش ہے ہمارا وشیش کاریکرم.
دوستوں, حضرت علی اکبر علیہ السلام کے شبھ جنم دیوس کے اوسر پر ایک وشیش کارکرم کے ساتھ آپ کی سیوا میں حاضر ہیں. سواتی اور قائم رضوی کا سلام سویکار کیجیے.
دوستوں, لگ بھگ 1410 سال پہلے انہی دنوں میں ارتھات اسلامی کیلنڈر کے پوتر مہینے شابان کی 11 تاریخ سن 33 ہجری قمری کو پوتر شہر مدینے میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے نواسے حضرت امام حسین ابن علی علیہ السلام کے گھر میں ایک بچے کا جنم ہوا. اس بچے کا نام علی رکھا گیا۔ امام حسین علیہ السلام کے گھر آئے نوزاد شیشو کا چہرہ سب کے لیے جانا پہچانا سا تھا۔ اس کی وجہ یہ تھی کہ جو بچہ امام حسین کے گھر آیا تھا وہ پیغمبر اسلام کا ہم شکل تھا۔ جو بھی اس نوزاد شیشو کو دیکھتا تھا اس کی پیغمبر اسلام کو دیکھنے کی اچھا پوری ہو جاتی تھی۔ یہی کارن تھا کہ پیغمبر اسلام کے چاہنے والے حضرت علی اکبر کی ایک جھلک دیکھنے کے لیے بے چین رہتے تھے۔ امام حسین علیہ السلام کے گھر ان کے بیٹے کو دیکھنے والوں کی لمبی لمبی لائن لگی رہتی تھی۔ ہر کوئی چاہتا تھا کہ ایک بار پیغمبر اسلام کے ہم شکل کو دیکھ لے۔ لوگ حضرت علی اکبر کو اپنی گود میں لے لیتے اور پیغمبر اسلام کی خوشبو کو ان کے اندر محسوس کیا کرتے تھے۔
جب حضرت علی اکبر کا جنم ہوا تو ان کے دادا امیر المومنین علی ابن ابی طالب نے ان کے داہنے کان میں آزان دی اور ان کے بائیں کان میں اقامت دی۔ اس بات میں کوئی سندے نہیں کہ جب حضرت علی اکبر علیہ السلام کے جیون کی شروعات امام علی علیہ السلام دوارا دی گئی آزان اور اقامت سے ہوئی ہے تو وہ ہمیشہ آستھا کے شکھر پہ ہی رہیں گے اور ان کا ہردے کبھی بھی انیکیشورواد اور اوشواس سے سنکرمت نہیں ہوگا۔ جس شن سے انہوں نے حضرت علی علیہ السلام سے آزان اور اقامات کو سنا ان کے چھوٹے سے ہردے میں ایشور پر وشواس کے انکور پھوٹ پڑے اور جیسے جیسے وہ بڑے ہوتے گئے وہ انکور ایک ایسی مضبوط جڑ میں بدلتا گیا۔ حضرت علی اکبر کو اپنے پتا چاچا اور پھوپھی کی طرح بچپن سے ہی اپنے پریوجنوں کے اس دنیا سے جانے کا دکھد انوبھو تھا۔ جب حضرت علی اکبر علیہ السلام کی آیو 7 ورش کی تھی تو انہوں نے اپنے پریے دادا حضرت علی علیہ السلام کو کھو دیا تھا۔ سن 40 ہجری کو 19 رمضان کی صبح ابن ملزم نامک ویکتی نے صبح کی نماز کے دوران حضرت علی علیہ السلام کے سر پر زہر سے بجھی تلوار سے وار کیا تھا۔ اس حملے کے تیسرے دن ارتھات 21 رمضان کو حضرت علی کی شہادت ہو گئی تھی۔
حضرت علی علیہ السلام کی شہادت کے 10 سال بعد جب حضرت علی اکبر کی آیو 17 سال کی تھی تو ان کے چاچا کی شہادت ہو گئی۔ امام حسن علیہ السلام 50 ہجری قمری کو زہر دیے جانے کے کارن شہید ہو گئے۔ ان سبھی ورشوں کے دوران حضرت علی اکبر نے اپنے پتا کے ساتھ جیون کے پاٹھوں کا ادھین کیا۔ ایک ایسا جیون جو نہ کیول وفادار ہونا تھا بلکہ وشواس کے شکھر تک پہنچنا تھا۔ علی اکبر کے گنوں کے بارے میں اگر کیول یہ کہا جائے کہ چونکہ آپ امام حسین کے بیٹے اور پیغمبر اسلام کے ہم شکل تھے اور یہی ان کے سب سے بڑے گن ہیں تو یہ صحیح نہیں ہوگا، کیونکہ اگر باپ معصوم ہو تو یہ بیٹے کے لیے وشیشتا کی بات نہیں ہو سکتی۔ انیتھا جعفر کذاب جو امام ہادی کے بیٹے تھے وہ بھی وشیشتا والے ہوتے، لیکن یہ اکبر تھے جو اگر ونشج کے آدھار پر ایک معصوم کے بیٹے تھے تو اپنے ویکتیگت گنوں کے آدھار پر اپنے آپ کو اس ایمان کے اس شکھر پر پہنچا چکے تھے کہ کوئی دوسرا اس استھان تک نہیں پہنچ سکتا تھا۔ کبھی بھی آپ نے کوئی حرام مال نہیں کھایا اور یہی کارن ہے کہ ایک معصوم امام امام حسین آپ کے بارے میں فرماتے ہیں کہ ہے ایشور گواہ رہنا اس قوم پر کہ اس کی طرف میں اس بیٹے کو بھیج رہا ہوں جو عادت اور ویوہار میں تیرے نبی کے جیسا ہے۔
ایک سبق جو علی اکبر نے اچھی طرح سے سیکھا اور ورشوں کے بعد جب ان کے پتا کربلا میں اپنے جیون کی سب سے کٹھن پریکشا دے رہے تھے، ایسے سمے میں عاشور کے دن حضرت علی اکبر نے جیون کی سب سے کڑی پریکشا کو اتنے شاندار طریقے سے پاس کیا کہ ایشور اور سورگ دوتوں کو بھی ان پر گرو تھا۔ مانو اتہاس کے سب سے کٹھن اور مصیبت والے دن پر جب امام حسین علیہ السلام کے سبھی ساتھی شہید ہو گئے تب ایک یووا یدھ کے میدان میں اترا، ایسا یووا کہ جس عمر میں یوواؤں کو سب سے زیادہ دنیا اور سانسارک سکھوں میں دلچسپی ہوتی ہے۔ لیکن حضرت علی اکبر کی ساری دلچسپی اس دنیا کے لیے نہیں تھی، ان کی نظر اس دنیا پر تھی جہاں انسان کو ہمیشہ رہنا ہے۔ ان کو اپنے ایشور اور معصوم امام پتا پر وشواس تھا۔ یہی کارن ہے کہ اپنے امام اور اپنے دھرم کی رکشا کے لیے یدھ کے میدان میں پیر رکھا۔ ان کے سامنے بڑے بڑے کتھت سورما تھے۔ سبھی یہ جانتے تھے کہ جو بھی یدھ کے میدان میں گیا وہ واپس نہیں آئے گا، لیکن علی اکبر جن کے دل میں آستھا کا پہاڑ تھا اور انہیں یہ وشواس تھا کہ ان کے پتا اور وہ ستیہ پر ہیں، جب وہ یدھ کے میدان پر پہنچے تو انہوں نے سنگھ نات پڑھنا شروع کیا اور دشمنوں کو گرج کر للکارا۔ ان کی دہاڑ سن کر دشمنوں میں بھگدڑ مچ گئی، کوئی بھی ان کے سامنے آنے کا ساہس نہیں جٹا پا رہا تھا۔
دوستوں، دشمن کو تو یہ حق پہنچتا تھا کہ وہ حضرت علی اکبر کی للکار سے ڈرتے، کیونکہ وہ یدھ کے میدان میں پیغمبر اسلام کے چہرے کو پھر سے دیکھ رہے تھے۔ دشمن آشچرچکت تھے کہ وہ کسی ایسے ویکتی سے لڑنے جا رہے ہیں جو پیغمبر اسلام کے ہم شکل تھا۔ علی اکبر پیغمبر اسلام جیسے ہیں تو اس کا ارتھ یہ ہے کہ وہ کیول صورت میں نہیں بلکہ سیرت میں بھی پیغمبر اسلام کے جیسے ہیں۔ جس پرکار قرآن نے پیغمبر کے بارے میں کہا ہے کہ پیغمبر اسلام آپ ویوہار کی اچتم شرینی پر ہیں، اسی پرکار امام حسین علیہ السلام نے علی اکبر کے بارے میں فرمایا تھا کہ ہے ایشور، جب بھی ہمارا دل تیرے نبی کے دیدار کو چاہتا تھا تو ہم اس کے چہرے کو دیکھ لیا کرتے تھے۔ عاشور کے دن یدھ میں میدان میں حضرت علی اکبر کے مقابلے میں وہ لوگ جو پیغمبر اسلام کو ایشور کا دوت مانتے تھے، ان کے دوارا لائے گئے دھرم پر وشواس رکھتے تھے، پوتر قرآن کو سویکار کرتے تھے اور ایشور کی اپاسنا کیا کرتے تھے، لیکن واستوکتا یہ تھی کہ وہ سبھی دسیوں ہزار لوگ جو پیغمبر اسلام کے نواسے سے لڑنے کے لیے تیار تھے، اسلام کی سچائی کو سمجھ نہیں پائے تھے۔ ان کے اندھے پن نے ہی انہیں ایشور کے سب سے اچھے سیوکوں کے ساتھ یدھ کرنے کے لیے پریرت کیا تھا۔ انہوں نے اتنا زیادہ حرام مال کھا رکھا تھا اور اتنا ادھک پاپوں میں وہ پھنس چکے تھے کہ ان کے کان ستیہ سننے کو تیار نہیں تھے۔
حضرت علی اکبر علیہ السلام یوواؤں کے لیے سب سے بہترین رول ماڈل ہیں، اسی لیے ان کے شبھ جن دیوس کے افسر کو ایران میں یووا دیوس کے روپ میں بھی منایا جاتا ہے۔ آج کل ہر کوئی سوچتا ہے کہ کایا کلپ کا مطلب دھرم یا دنیا کی چنتا کیے بنا اپنے دوستوں کے ساتھ موج مستی کرنا اور دن رات بتانا ہے۔ ہمیں لگتا ہے کہ یواوستھا ضد اور رومانچک انوبھووں کا سمے ہے۔ یووا لوگوں کو پرواہ نہیں ہے کہ ان انوبھووں کا ان کے لیے کیا ارتھ ہو سکتا ہے، وہ کیول رومانچ چاہتے ہیں، جبکہ اسلام کے مہاپرشوں نے ہمیشہ یواوستھا کو ایک انمول افسر کے روپ میں پرستت کیا ہے، ایک ایسا انمول افسر کہ جسے گمبھیرتا سے لینا چاہیے کیونکہ یہ سمے پھر واپس نہیں آتا ہے۔
مہاپرشوں نے ہمیشہ یواؤں کو یہ صلاح دی ہے کہ وہ اپنی طاقت کا اپیوگ اپنے ویکتیگت اور ساماجک وکاس کے لیے کریں، کبھی بھی اپنے یواوستھا کے افسروں کو وہ برباد نہ کریں۔ پیغمبر اسلام ہمیشہ یواؤں کو گیان سیکھنے کے لیے پروتساہت کیا کرتے تھے۔ ان کی رائے میں یواوستھا میں گیان سیکھنا اتنا ہی استھائی ہے جتنا کہ پتھر پر اکیری گئی لکیریں۔ پوتر قرآن کا ادھیئن نہ کیول یواوستھا میں پاپ سے بچاتا ہے بلکہ ہمارے بھوتک اور آدھیاتمک جیون میں بہت اچھا سروت بھی ہو سکتا ہے۔ بہت سارے مہاپرش اسی راستے پر چل کر پاپ سے بچے ہیں اور اپنی یواوستھا میں اچ چرن تک پہنچے ہیں۔ آج کے یواؤں کو اسلام کا سندیش یہ ہے کہ پوتر قرآن کو پڑھیں، اس سے کوئی فرق نہیں پڑتا کہ آپ مسلم ہیں یا غیر مسلم۔ اسلام کو پرتیکش سروتوں سے جاننا آج پوری دنیا کے لیے ایک آوشکتا بن گیا ہے۔
سب سے پہلے مسلمانوں کے لیے اسلام کو بہتر طریقے سے جاننا ضروری ہے تاکہ وہ سب سے پہلے پورن مسلمان ہو سکیں اور اسلام کو بہتر ڈھنگ سے دنیا کے سامنے پیش کر سکیں۔ غیر مسلمانوں کے لیے اسلام کو جاننا ضروری ہے تاکہ کم سے کم وہ یہ جان سکیں کہ اسلام کیا ہے جس سے انہیں اتنا ڈرایا جاتا ہے اور اس کی اصلی پہچان کیا ہے۔ اسلام کے دشمنوں نے یدھ کے اپنے نئے اپکرنوں سے لوگوں خاص کر یوواؤں کے دماغ پر اپنا نیانترن کر لیا ہے۔ دشمنوں نے یوواؤں کی آنکھوں میں دھول جھوک دی ہے تاکہ انہیں ستیہ دکھائی نہ دے۔ یوواؤں کو دنیا کے کھیلوں میں الجھا رکھا ہے اور جھوٹ کو اتنا خوبصورت بنا کر دکھایا جا رہا ہے کہ یوواؤں کو اس کے سامنے سچ دکھائی نہیں دے۔ ان میں سے ایک جھوٹ یہ ہے کہ تکفیری آتنکوادی گٹ داعش جیسے نیچ آتنکوادی گٹوں کو اسلام کے چہرے کے طور پر دنیا کے سامنے پیش کیا جا رہا ہے۔ ساتھ ہی ایسے بھی مسلمانوں کو آتنکوادی بنا کر دکھایا جا رہا ہے جو اپنے ادھیکاروں، اپنی زمینوں اور اپنے استھتو کو بچانے کے لیے سنگھرش کر رہے ہیں، سامراجیوادی شکتیوں کے مقابلے میں پرتیرودھ کے راستے کو اپنائے ہوئے ہیں۔
یہ سب دیکھ کر ایسا لگتا ہے کہ جیسے اتہاس نے خود کو دہرایا ہے۔ یہ ٹھیک اسی طرح کے جھوٹ ہیں جس پر یزید نے لوگوں کو وشواس دلایا تھا۔ یزید خود کو اسلام کا پرتندھی مانتا تھا جبکہ اس کے اندر دکھاوے کا بھی اسلام نہیں تھا۔ وہ اسلام کے کسی بھی سدھانت پر عمل نہیں کرتا تھا۔ وہیں دوسری اور پیغمبر اسلام کے نواسے حضرت امام حسین کو وہ ودروہی بتاتا تھا جبکہ وہ اس بات کو اچھی طرح جانتا تھا کہ وہ جس اسلام کے پرتندھتو کا دعویٰ کر رہا ہے اس پر اس کا کوئی ادھیکار نہیں ہے، کیونکہ اس پر واسطوک ادھیکار امام حسین علیہ السلام کا ہے۔
دوستو، ہمارے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، لیکن اس سے پہلے ایک بار پھر ہم آپ کو حضرت علی اکبر علیہ السلام کے شبھ جنم دیوس کے اوسر پر ہاردک مبارکباد پیش کرتے ہیں اور ساتھ ہی اپنے سبھی پریہ یووا شروتاؤں کے لیے یووا دیوس کے اوسر پر ان کے سفل جیون کی شبھ کامنا کرتے ہیں۔ ہمیں انمتی دیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ وشو درپن۔
دوستو، وشو درپن لے کر آپ کی سیوا میں اپستھت ہیں۔ آج ہم وینا وارتا اور ایران کے سیدھانتک نظریے پر چرچا کریں گے۔ اختر رضوی کا سلام سویکار کیجیے۔ ایران ویرودھی پرتبندھوں کو ہٹانے اور پرمانو سمجھوتے کو دوبارہ بحال کرنے کے لیے وینا میں وارتا یدیپی انتم چرن میں ہے، لیکن ایران کی کچھ بنیادی مانگوں کو ابھی تک حل نہیں کیا جا سکا۔ کچھ دن پہلے یورپی ٹرائیکا کے ودیش منتریوں نے یہاں تک کہہ دیا تھا کہ وینا میں وارتا ہو گئی، جس کے جواب میں ایران نے کہا تھا کہ پکشی روپ سے اعلان کر دینے سے اور اچھی اچھی باتیں کہہ دینے سے کوئی سمجھوتا نہیں ہو جاتا۔ सोमवार को साप्ताहिक प्रेस कॉन्फ्रेंस में ईरान के विदेश मंत्रालय के प्रवक्ता ने स्पष्ट रूप से कहा कि तेहरान वाशिंगटन के अस्पष्ट संदेशों के आधार पर नहीं बल्कि अमरीका के व्यवहारिक बर्ताव को देखते हुए वियना वार्ता के बारे में फैसला करेगा। विदेश मंत्रालय के प्रवक्ता सईद खतीब जादे का कहना था कि तेहरान ने अब तक की वियना वार्ता में भरपूर सहयोग और प्रयास किए हैं और हम अमरीकी रवैये को सामने रखते हुए फैसले करते हैं, वाशिंगटन की ओर से दिए गए अस्पष्ट संदेशों के आधार पर नहीं। विदेश मंत्रालय के प्रवक्ता ने कहा कि अमरीका परमाणु समझौते से निकल चुका है और अब वो दोबारा परमाणु समझौते में वापस आना चाहता है। ईरान और गुट 4-1 के लिए पूरी तरह स्पष्ट है कि परमाणु समझौते में वापसी के लिए अमेरिका को क्या शर्तें पूरी करनी होंगी। ईरान ने बारंबार कहा है कि हम वार्ता के लिए वार्ता नहीं कर रहे हैं बल्कि ईरानी जनता के जो अधिकार हैं उन्हें पूरा किया जाए और अगर ऐसा नहीं हुआ तो परमाणु समझौता बहाल नहीं हो सकेगा और विफलता की स्थिति में ईरान से ज्यादा सामने वाले पक्ष को नुकसान होगा और ये वही वास्तविकता है जिसकी ओर इशारा करते हुए इस्लामी गणतंत्र ईरान के राष्ट्रपति ने कहा है कि हमने देश के मुद्दों को वार्ता से पूरी तरह से अलग कर लिया है। उन्होंने कहा कि परमाणु समझौता पूरी विदेश नीति नहीं बल्कि हमारी विदेश नीति का केवल एक हिस्सा है। इस बीच अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी के महानिदेशक राफेल ग्रोसी के ईरान दौरे को काफी अहमियत दी जा रही है और ईरान ने भी कहा है कि इस दौरे को भी वियना वार्ता से अलग करके नहीं देखा जा सकता। जब मैंने दिल्ली विश्वविद्यालय के प्रोफेसर और प्रसिद्ध टीकाकार मोहम्मद अरशद से पूछा कि क्या यूरोप विशेषकर फ्रांस ब्रिटेन और जर्मनी में यह साहस है कि वो ईरान के उस सैद्धांतिक दृष्टिकोण को स्वीकार करें कि हमारे ऊपर जितने अन्यायपूर्ण प्रतिबंध हैं सबको एक साथ खत्म किया जाए और साथ ही अमेरिका इस बात की गारंटी दे कि दोबारा इस तरह की गलती नहीं दोहराएगा और दोबारा समझौते से नहीं निकलेगा और वही गलती नहीं करेगा जो ट्रंप ने मई 2018 में की थी। क्या यूरोप इस मुद्दे पर अमेरिका को मना लेगा और क्या उसमें ईरान की इस मांग को स्वीकार करवाने की ताकत है? तो उनका कहना था,
देखिए सबसे पहले तो ये है कि जिन यूरोपियन कंट्रीज का आपने नाम लिया है, बर्तानिया, जर्मनी और फ्रांस, अगर इनमें हिम्मत होती तो शायद ये 2018 ही में अपने मौकफ पर कायम रहते हुए जो है उन्होंने ईरान का साथ दिया होता और अमेरिका को मजबूर किया होता कि वो जो है इस मुआहदे से न निकले। लेकिन ये कि उन्होंने सिर्फ टालमटोल से काम लिया और अभी तक जो है इनका मौकफ जो सामने आया है वो यही है कि जो अमेरिका के इरादे हैं उन्हीं के तहत जो है आगे बढ़ा जाए, उसमें कोई अपना स्टैंड इन मुल्कों की जानिब से कोई मजबूत जो है मौकफ अभी तक सामने नहीं आया है। तो उनके बारे में कोई ऐसी राय कायम करना या उनसे कोई ऐसी उम्मीद रखना कि वो कोई मजबूत या कोई स्ट्रांग जो है स्टैंड ले सकते हैं इस हवाले से, मुझे जो है इस बारे में तो शकूक है और मैं इसको जो है सब्सक्राइब नहीं करता हूँ। हाँ, अमेरिका की जो है इस वक्त एक मजबूरी है, मैं तो ये कहता हूँ कि वो मुआहदे में जो शामिल होना चाह रहा है, ऐसा नहीं है कि वो कुछ इसमें ईरान को बहुत ज्यादा रियायतें देने के मौकफ में है। खुद जो है जो मशरक वस्ता के हालात हैं और जिन हालात से दुनिया गुजर रही है उसमें अमेरिका के अपने मफादात हैं कि ईरान के साथ उसके ताल्लुकात बेहतर हों और ईरान का जो जौहरी प्रोग्राम है उसके बारे में उनको मालूमात हों जैसा कि वो चाहते हैं। हालांकि ईरान ने अपने मौकफ को हमेशा जो है बहुत ही वाज़े तौर पर दुनिया के सामने रखा है कि उसका कोई ऐसा इरादा नहीं है कि वो जौहरी बम बनाने का इरादा रखता है। उसका जो पूरा जौहरी प्रोग्राम है वो पुरम मकासिद के लिए है और वो तवानाई के हुसूल के लिए जो है उसको चला रहा है।
विश्व दर्पण। अंतर्राष्ट्रीय घटनाक्रमों की नब्ज टटोलकर विश्व भर में होने वाले परिवर्तनों की तह तक जाने वाला कार्यक्रम विश्व दर्पण। हर हफ्ते सोमवार को
परमाणु वार्ता चल रही है और यूरोपीय ट्रॉयका के विदेश मंत्री ने कुछ दिन पहले ही ट्वीट किया कि वार्ता पूरी हो गई है और समझौता होने वाला है, लेकिन देखा यह जा रहा है कि बात अभी भी वहीं के वहीं है और ईरान ने स्पष्ट शब्दों में कह दिया है कि जब तक हमारी पूरी मांग नहीं मान ली जाती इस तरह की बात करना लाभहीन है। अमरीका कह रहा है कि हम प्रतिबंध हटाने के लिए तैयार हैं। मैंने लंदन में मौजूद टीकाकार मुश्ताक लाशारी से पूछा कि क्या अमरीकी वादे पर विश्वास किया जा सकता है, तो उनका कहना था,
देखिए जी, सबसे पहले तो यह है कि ईरान का जो मौकफ है वो बड़ा असूली मौकफ है और इंटरनेशनल मुआहदों को तोड़ना एक बहुत बड़ा ज्यादती होती है, क्योंकि जब एक दफा आप कोई मुआहदा तोड़ देते हैं या एक मुआहदे से बिला वजह निकल जाते हैं तो फिर मुआहदे की दूसरी फ्रीकैन आप पे शक की निगाह देखती हैं। और ईरान ने, जब ये डोनाल्ड ट्रंप ने, अमेरिका के सदर ने ये मुआहदे से यक तरफा तौर पे निकला था तो ईरान की हुकूमत ने और ईरान ने पूरा मौका दिया बाकी तमाम 5 फ्रीकों को जो इस मुआहदा का हिस्सा थे, जिसमें रूस, चीन, फ्रांस, जर्मनी और बरतानिया थे, कि आप इस मुआहदे को दोबारा रीइंस्टेट करें और फौरी तौर पे हमारा साथ दें। लेकिन इन ममालिक ने उस वक्त ईरान का साथ नहीं दिया था। अब इस वक्त मगरिब जो है वो रूस से यूक्रेन के मसले पे लड़ रहा है और हम देख रहे हैं कि रूस को पराया बनाया हुआ है। नंबर वन तो ये है कि इस मुआहदे में रूस का भी एक रोल है और चीन का भी एक रोल है और ईरान का भी एक रोल है। तो आप जब यकतरफा तौर पे कोई इंटरनेशनल मुआहदा तोड़ते हैं तो फिर ये आपकी जिम्मेदारी है कि आप अपनी क्रेडिबिलिटी को बहाल करें। तो मैं समझता हूं कि ये बरतानिया, फ्रांस और उन ममालिक की जो आप ट्वीटें कर रहे हैं उनका काम है कि वो अमरीका को कहें कि अमरीका सबसे पहले पाबंदियां खत्म करे, वादा नहीं, खत्म करें। इनको चाहिए था कि अगर अमेरिका इनकी बात नहीं मान रहा तो फिर ये ईरान के साथ खड़े हो जाते। ये नहीं खड़े हुए असूली मौकफ जो ईरान का था, बल्कि ये बीच में लटकते रहे। और आज जब अमेरिका अपनी रिक्वेस्ट पे ईरान से वापस गया है और उसने कहा है कि हम आपके साथ नेगोशिएट करके इस मुआहदे को बहाल करते हैं, चूंकि आपने देखा कि अमेरिका के अंदर जो एडमिनिस्ट्रेशन की तब्दीली आई है उसकी वजह से ये तब्दीली आई है। अगर डोनाल्ड ट्रंप होता तो ये कभी भी दोबारा शुरू ना होता। तो अब तो ईरान का जो असूली मौकफ है उसके ऊपर अमल होना चाहिए, वादे नहीं, अमल होना चाहिए और वो रीइंस्टेट होना चाहिए फ्रॉम द डे।
जब से दोबारा वार्ता शुरू हुई है ईरान का तब से ही ये सैद्धांतिक दृष्टिकोण रहा है कि पहले अन्यायपूर्ण प्रतिबंधों को खत्म किया जाए और यह गारंटी दी जाए कि दोबारा अमेरिका की ओर से इस प्रकार की मूर्खता नहीं होगी। ईरान के इस अटल दृष्टिकोण के बावजूद यूरोप परमाणु वार्ता में रहा और इस प्रक्रिया से नहीं निकला। अब यहां पर यह सवाल पैदा होता है कि अगर समझौता नहीं हुआ तो इसमें कौन खोएगा, ईरान या यूरोप? विचार सुनिए दिल्ली विश्वविद्यालय के प्रोफेसर और प्रसिद्ध टीकाकार मोहम्मद अरशद के।
देखिए, इसमें ईरान के पास तो खोने के लिए कुछ है ही नहीं। इस पे पाबंदियां पहले से लगी हुई हैं और जिस तरह के हालात चल रहे हैं और जिस तरह के हालात से वो गुजर रहा है या जिस तरह उसने इनसे अपने आप को जो है निकालने की कोशिश की है वो उसमें बड़ी हद तक कामयाब है। और ईरान के हालात जो है मुस्तकबिल में और भी बेहतर होने वाले हैं, इसमें कोई नहीं। और ईरान को चाहिए कि वो अपने असूली मौके पर कायम रहे। इसमें जो खसारा है, जो नुकसान है, वो सीधे सीधे अमेरिका और जो है यूरोपियन जो उसके इत्तेहादी हैं उनका है और उनकी अपनी जरूरियात हैं, उनके अपने मफादात हैं कि ईरान के साथ रबते उस्तवार हों और ईरान को
جیسا کہ وہ چاہتے ہیں کہ دنیا کے اور ملکوں کے ساتھ جو ہے مین اسٹریم میں جو ان کا دعویٰ ہے کہ اس پہ لایا جائے, تو وہ اپنے مفادات کو حاصل کرنا چاہتے ہیں. ایران کی جو اسٹریٹجک پوزیشن ہے اور جو ایران نے اپنے جو ہے تعلقات, ہم کہہ سکتے ہیں کہ جو ایک کثیر محوری دنیا کو تشکیل دینے کے لیے اپنے وسائل کو جس طرح اس نے استعمال کیا ہے, اس کو دیکھتے ہوئے یورپ اور امریکہ کا اس وقت مفاد یہ ہے کہ ایران کے ساتھ ان کے تعلقات بہتر ہوں, ایران جو ہے کے ساتھ جو ہے معاہدے میں امریکہ پھر سے شامل ہو, تاکہ جو ہے وہ سارے فائدے جو ہے جو ان کے مڈل ایسٹ میں کسی نہ کسی طرح متاثر ہو رہے ہیں, یا وہ مفادات جو آگے چل کر کے ان کے متاثر ہو سکتے ہیں ایران کے مزید مضبوط ہونے کی شکل میں, وہ جو ہے کسی طرح ان کو محفوظ رکھا جائے. تو اس میں کھونے کے لیے ایران کے پاس کچھ نہیں ہے, جو کھویا ہے وہ آسین یورپین کنٹریز نے کھویا ہے, یا امریکہ کی جو کے مفادات ہیں وہ جو ہے کہیں نہ کہیں اس میں ہرٹ ہو رہے ہیں.
دوستوں, کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے, ہمیں اجازت دیجیے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. دوستو, آپ نے کارکرم سنا وشو درپن. کیسا لگا اس بارے میں آپ ہمیں بتائیے, ہمیں آپ کی پرتکریاؤں کی پرتیکشا رہتی ہے. ہمارا ای میل آئی ڈی ہے hindi@wsirib.ir. ہماری ویب سائٹ ہے partstoday.com/hi. تو اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا اب یہیں پر سمپن ہوتی ہے. آپ سبھی سے دوستوں اب ہم انمتی چاہتے ہیں. شبھ راتری, خدا حافظ. Thank you.
بسم الله الرحمن